السلام عليكم ورحمة الله وبركاته. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. لقد جاءت رسل ربنا بالحق. ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين وخاتم النبيين سيدنا ونبينا وطبيب نفوسنا وشفيع ذنوبنا وحبيب قلوبنا مولانا أبي القاسم المصطفى محمد. وعلى آله الطيبين الطاهرين المعصومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. ولعنة الله على أعدائهم أجمعين من أول يوم عداوتهم وظلمهم إلى يوم الدين. أما بعد، فقد قال الله سبحانه وتعالى في كتابه المجيد وهو أصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم: مثل الذين اتخذوا من دون الله أولياء كمثل العنكبوت اتخذت بيتا وإن أوهن البيوت لبيت العنكبوت لو كانوا يعلمون. أوصيكم عباد الله ونفسي بتقوى الله فإن خير الزاد التقوى. بندگان خدا، میں اپنے آپ کو اور آپ سب کو تقوی الہی کی تلقین کرتا ہوں، اس لیے کہ بہترین زاد راہ، بہترین توشے آخرت تقوی ہی ہے. و خداوند متعال بھی اعمال کو انہی سے قبول کرتا ہے جو صاحبان تقویٰ ہیں. ماہ مبارک رمضان سے الحمدللہ وہ خوش نصیب ہیں کہ جنہوں نے زیادہ سے زیادہ یہ زادرہ حاصل کیا، اس لیے کہ روزوں کا جو ہدف نہائی ہے، جو اصل مقصد ہے، وہ تقوی کا حصول ہے. لعلکم تتقون، روزے فرض اسی لیے ہوئے کہ تاکہ ہم تقوی کی منزل کو پا سکیں. جن حضرات نے، جن مومنین نے اس ماہ مبارک رمضان کے فیوزات سے استفادہ کیا، وہ خوش نصیب ہیں، وہ سعادت مند ہیں. اور ماہ مبارک رمضان کی برکتوں سے اب ہم جب ماہ رمضان سے نکل چکے ہیں، تو اب ہم نے ایک نئی زندگی کا آغاز کیا ہے. اس لیے کہ جب یہ مہینہ ہماری طرف آیا تھا تو اپنے ساتھ رحمتیں اور برکتیں لے کے آیا تھا، اور جب ہم سے رخصت ہوا ہے تو ہماری گناہوں کی مغفرت اپنے ساتھ لے کر رخصت ہوا ہے. جو کم ترین جزا ہے روزہ دار کے لیے، جس طرح سے مولا امیر المومنین علیہ الصلاۃ والسلام، اللهم صل علی محمد وعلی محمد، آپ نے فرمایا کہ جو سب سے کم ترین جزا ہے خداوند متعال کے پاس روزہ دار مرد اور روزہ دار خواتین کے لیے، وہ یہ ہے کہ جب آخری شب آ جاتی ہے اس مہینے کی اور ماہ شوال کا چاند طلوع ہوتا ہے، تو ایک ملک ندا دیتا ہے کہ تمہیں بشارت ہو کہ خدا نے تمہارے تمام گناہ معاف کر دیے ہیں، اب دیکھو کہ تم بقیہ اپنی زندگی کس طرح سے گزارتے ہو. اب یہ ہمارے اوپر ہے کہ اس ماہ مبارک کے رمضان کی نورانیت سے ہم اپنی بقیہ زندگی کس طرح سے گزارتے ہیں، کس طرح سے اس مہینے سے ہم استفادہ کرتے ہیں اور بقیہ اپنی زندگی کو ہم کس طرح سے گزارتے ہیں. ایک شخص کی جو پاک و پاکیزہ ہو چکا ہو, اپنی اس پاکیزہ زندگی کو وہ کس طرح سے گزارتا, اب یہ ہمارے اوپر ہے. جہنم کے دروازے جو اس مہینے میں بند تھے اور جنت کے دروازے جو اس مہینے میں کھلے تھے, اب یہ اختیار ہمارے ہاتھ میں ہے کہ ہم چاہیں تو سارا سال جنت کے دروازوں کو ہم اپنے اوپر کھلا رکھیں اور جہنم کے دروازوں کو بند رکھیں, یہ اب ہمارے اختیار میں ہے. خوش نصیب ہے وہ انسان کہ جس نے اس مہینے سے زیادہ فیض و برکات حاصل کیے ہوں, زیادہ سے زیادہ جو اصل زادراہ ہے, جو ہدف نہائی ہے اس مہینے کا, اس کو پا لیا ہو, وہ شخص خوش نصیب ہے. خداوند متعال ہمیں اپنے رحمتوں سے محروم نہ فرمائے اور ہمیشہ اس کی لطف و عنایات ہمارے شامل حال رہیں. آج کے دن کی مناسبت سے اور اہم جو مسائل ہیں ہفتے کے, اس مناسبت سے چند درائز آپ کی خدمت میں عرض ہوں گے. جس آیت مجیدہ کو میں نے عنوان قرار دیا, سورہ مبارکہ عنکبوت کی 41 آیت ہے, جس میں ارشاد رب العزت ہے, مثل الذین اتخذوا من دون اللہ اولیاء کمثل العنکبوت, وہ لوگ کہ جنہوں نے خدا کو چھوڑ کر دوسروں کو اپنا کارساز بنا رکھا ہے, دوسروں کو اپنا دوست بنا رکھا ہے, ان کی مثال مکڑی کی سی ہے. اتخذت بیتن, کہ وہ اپنے خیال ناقص میں اس نے ایک گھر بنایا. وَإِنَّ أَوْهَنَ الْبُيُوتِ لَبَيْتُ الْعَنْكَبُوتِ لَوْ كَانُوا يَعْلَمُونَ, اور سب سے کمزور اور کچا گھر مکڑی کا ہے اگر وہ جان لیتے. آج 8 شوال کا دن ہے, یہ دن یوم انہدام جنت البقیع کے حوالے سے منایا جاتا ہے. الحمدللہ پہلے سے زیادہ اب شور و آگاہی پیدا ہو چکی ہے اور زیادہ سے زیادہ اس دن کو اب پوری دنیا میں منایا جاتا ہے. یوم انہدام جنت البقیع کے حوالے سے اور دیگر جو چند موضوعات ہیں اس حوالے سے چند رائز آپ کی خدمت میں عرض ہیں. جنت البقیع مدینہ منورہ میں واقع وہ قبرستان ہے کہ جس میں سرکار ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم آپ کے اجداد اہل بیت علیہم السلام, امہات المؤمنین, جلیل القدر اصحاب, تابعین اور دوسرے اہم افراد کی قبور ہیں کہ جنہیں 8 شوال یعنی آج ہی کے دن 1344 ہجری قمری کو آل سعود نے منہدم کر دیا. اور افسوس کا مقام تو یہ ہے کہ یہ سب کچھ اسلامی تعلیمات کے نام پر کیا گیا. عالم اسلام خصوصاً شیعہ اور سنی مکاتب فکر سے تعلق رکھنے والے علماء, دانشوروں اور اہل قلم کی ذمہ داری ہے کہ ان قبور کی تعمیر نو کے لیے ایک بین الاقوامی تحریک کی داغ بیل ڈالیں تاکہ یہ روحانی اور معنوی سرمایہ اور آثار قدیمہ سے تعلق رکھنے والی اس عظیم نوعیت کے قبرستان کی کہ جس کی فضیلت میں روایات موجود ہیں, اس کی حفاظت اور تعمیر نو کے ساتھ یہاں مدفون ہستیوں کی خدمات کا ادنا سا حق ادا کیا جا سکے. آٹھ شوال کی تاریخ جہاں اسلام کا وہ غم انگیز دن ہے کہ جب 1344 ہجری کو وہابی فرقے سے تعلق رکھنے والے افراد نے جنت البقیع کے تاریخی قبرستان کو منہدم اور مسمار کر دیا. یہ دن تاریخ اسلام میں یوم انہدام کے نام سے معروف ہے، یعنی وہ دن جب بقیع تاریخی اور اسلامی شخصیات جہاں مدفون ہے اور مزاروں کو ڈھا کر اسے خاک کے ساتھ یکساں کر دیا تھا. مورخین کے مطابق بقیع وہ زمین ہے کہ جس میں رسول اکرم صلی اللہ علیہ وآلہ وسلم آپ کے بعد ان کے بہترین صحابہ کرام دفن ہوئے، اور جیسا کہ نقل کیا گیا ہے کہ یہاں 10,000 سے زیادہ اصحاب رسول مدفون ہیں کہ جن میں ان کے اہل بیت، امہات المؤمنین، آپ کے فرزند ابراہیم، چچا عباس، پھوپھی صفیہ بنت عبد المطلب، آن حضرت کے نواسے امام حسن مجتبی علیہ الصلاۃ والسلام، آپ کی شہزادی اور ائمہ کے مزارات ہیں، اکابرین امت اور تابعین شامل ہیں. تاریخ کے ساتھ ساتھ بقیع کا شمار شہر مدینہ کے ان مزاروں میں ہونے لگا کہ جہاں حجاج بیت اللہ الحرام اور رسول اللہ کے روضہ مبارک کی زیارت اور وہاں نماز ادا کرنے والے زائرین اپنی زیارات کے بعد حاضری دینے کی تڑپ رکھتے تھے. اور نقل کیا گیا ہے کہ ان حضرت نے وہاں کی زیارت کی اور وہاں مدفون افراد پر سلام کیا اور استغفار کی دعا کی. اس قبرستان کی تاریخ قبل از اسلام زمانے سے مربوط ہے، لیکن تاریخی کتابیں اس قبرستان کی تاریخ پر روشنی ڈالنے سے قاصر ہیں. لیکن اس سب کے باوجود جو چیز مسلم حیثیت رکھتی ہے وہ یہ ہے کہ بقیع ہجرت کے بعد شہر مدینہ کے مسلمانوں کے لیے واحد قبرستان تھا. شہر مدینہ کے لوگ وہاں مسلمانوں کی آمد سے قبل اپنے مردوں کو دو قبرستانوں، بنی حرام اور بنی سالم میں دفن کیا کرتے تھے. جنت البقیع 495 ہجری یعنی 5ویں صدی ہجری کے اواخر سے صاحب گنبد و بارگاہ تھا. حجاز میں شریف مکہ کی شکست کے بعد عبد الوہاب نجدی کے پیروکاروں نے مقدس ہستیوں کی قبریں مسمار کر دیں تو عالم اسلام میں بے چینی پھیل گئی. جب وہابیوں کا مکہ اور مدینہ پر قبضہ ہوا تو انہوں نے دین کی تجارت شروع کی، اور مسلم دنیا کے بڑے علماء جو حد کے لیے آتے ان کے توحید خالص کی دکان سے استفادہ کرتے، ان کی فقہ کا سودا مفت اپنے وطن لے جاتے. وہابیت اور آل سعود کے پروگراموں میں سے ایک پروگرام یہ بھی ہے کہ تمام دنیا اور اسلامی ممالک کے خائن اور ایجنٹ مؤلفین کے قلم کو ریالوں اور ڈالروں کے بدلے خرید لیا جائے. اسی طرح انہوں نے حج کے موقع کا خاص فائدہ اٹھایا جبکہ دنیا بھر کے مسلمانوں کے ساتھ عظیم مسلم علماء بھی فریض حج کی ادائیگی کے لیے مکہ میں جمع ہوتے ہیں. اس موقع پر یہ لوگ ان علماء سے روابط پیدا کر کے ان کو ہر ممکن طریقے سے اپنا ہم نوا بناتے ہیں، اور ان کے ذریعے سے اپنا نصاب ساری دنیا میں مشہور کرتے ہیں. جب ایک مفتی اپنا عقیدہ تبدیل کرتا ہے تو اس کے ذیلی علماء بھی اس کی تقلید کرتے ہیں. اس طرح یہ مسلک ساری اسلامی دنیا میں عام ہو گیا. ایک مفتی کا عقیدہ تبدیل کر کے اس کے زیر اثر سارے علاقے کے لوگوں کے عقیدے تبدیل کرنا آسان ہو جاتا ہے، اور آل سعود نے یہی تکنیک اٹھا رکھی ہے. آل سعود اسلامی امت کے الہی مقدسات کی توہین، ان کے عقائد کی تضعیف اور مسلمانوں میں پھوٹ ڈالنے کی غرض سے اس باطل فرقہ کو اسلامی ممالک میں پھیلانے کی مذموم کوشش کر رہی ہے، اور اس باطل فرقہ کا مقصد مسلمانوں میں پھوٹ ڈال کر اسلامی عقائد کی بے کنی اور استعماری طاقتوں کے ناپاک عزائم کو پائے تکمیل تک پہنچانا ہے۔ اب یہ عالم اسلام کی 1400 سالہ تاریخ کا ایک مختصر سا ورق ہے کہ جو تاریخی اسناد و دستاویزات کی روشنی میں آل سعود اور فرقہ وہابیت کے سیاہ کارناموں کی ایک زندہ اور حقیقی مثال ہے، اور دور حاضر کا مسمار قبرستان بقیع آج کے مسلمانوں سے اس بات کا سوال کر رہا ہے کہ وہ اس تاریخی بے حرمتی پر خاموش کیوں ہے۔ اسلام کے دامن پر ایک بدنما داغ ہے جو آل سعود کی طرف سے بقی اور بقی کے علاوہ آج ہم دیکھ رہے ہیں۔ روزے بی بی حضرت زینب سلام اللہ علیہا راکٹوں سے اس کی توہین کی جاتی ہے، صحابہ کبار کے قبروں کی توہین کی جاتی ہے، حجر ابن عدی، جعفر طیار، عمار یاسر، ان بزرگ صحابہ کے قبروں کی اہانت کی جاتی ہے، اور عالم اسلام خاموش ہے، دنیا خاموش ہے۔ آپ دیکھیے تمام اقوام جو غیر مسلم ہیں وہ بھی اپنے بزرگوں کے یادگاروں کی حفاظت کرتے ہیں اور اس پر فخر محسوس کرتے ہیں، لیکن یہ کیسا اسلام ہے کہ جس کا کلمہ پڑھتے ہیں اسی کے پیاروں کے قبر کو بھی انہوں نے منہدم کر دیا، جس کا کلمہ پڑھتے ہیں ان کے خاندان والوں کو، ان کے عزیز بیٹی صدیقہ طاہرہ فاطمہ زہرا سلام اللہ علیہا جن کے احترام میں سرکار ختمی مرتبت پورے قد سے کھڑے ہوتے تھے اور اپنی جگہ انہیں بٹھاتے تھے، آج ان کے قبر کو مسمار کیا گیا اور پوری امت اسلامیہ اس سانحے کے مقابلے میں مسئول ہے، تمام امت مسلمہ مسئول ہے، پورے عالم اسلام کی ذمہ داری بنتی ہے کہ وہ اس اقدام کے مقابلے میں کھڑے ہوں اور آواز احتجاج بلند کریں۔ ایک مرتبہ درود بھیجی محمد وعلی محمد۔ حالیہ ایک بیان سید بزرگوار سید حسن نصر اللہ، خدا انہیں اپنی خصوصی تحفظ عنایت فرمائے، ان کی طرف سے جو بیانیہ آیا ہے، ایک دو بیانیہ، حزب اللہ لبنان کے مجاہد بے باک اور نرر سربراہ سید حسن نصر اللہ نے یوم القدس کے موقع پر شیعوں بالخصوص اسلامی جمہوری ایران کے بارے میں بعض عرب ممالک کے کینہ، عداوت اور دشمنی کی طرف اشارہ کرتے ہوئے کہا ہے، اگر عرب ممالک ایران کے خلاف صرف ہونے والی رقم کا پانچواں حصہ بھی فلسطین کی آزادی کے لیے استعمال کرتے تو فلسطین آج تک آزاد ہو گیا ہوتا۔ انہوں نے کہا کہ عرب حکمرانوں کے لیے عرب اقوام کے مفادات سے کہیں زیادہ امریکہ اور اسرائیل کے مفادات عزیز ہیں۔ سعید نے فلسطین کی حمایت کرنے پر ایران اور شام کا شکریہ ادا کرتے ہوئے کہا ہے کہ عرب ممالک کی ایران کے خلاف استعمال ہونے والی رقم کا پانچواں حصہ فلسطین کی آزادی کے لیے کافی تھا، उन्होंने कहा कि बाज़ अरब ममालिक ईरान के ख़िलाफ़ अमरीका और इसराइल के साथ ताउन कर रहे हैं और इनकी मसले फ़लस्तीन के हल और फ़लस्तीनियों के रंज व गम पर कोई तवज्जो नहीं है। सईद ने लुबनानी अवाम को इत्तेहाद की दावत देते हुए कहा कि इसराइल हमारा मुश्तरका दुश्मन है जिसकी निगाहें हमारी सरजमीन पर लगी हुई हैं और हमें अपने मुश्तरका दुश्मन के मुकाबले में मुत्तहिद रहना चाहिए। उन्होंने कहा कि इसराइल बाज़ अनासिर के ज़रिए लुबनानियों को आपस में लड़ाने की कोशिश कर रहा है और इस सिलसिले में हमें होशियार रहना चाहिए। सईद ने अमेरिका की सरपरस्ती में फ़लस्तीनी हुकाम और इसराइल के साजिशी मुज़ाकरात को रद्द करते हुए कहा कि किसी को भी सहयोनी दुश्मन से फ़लस्तीन की एक इन सरजमीन का मामला करने का हक हासिल नहीं है। सईद ने कहा कि अमेरिका और इसराइल मशरक़ वस्ता में हालात ख़राब कर रहे हैं और इलाकाई कौमें मुत्तहिद होकर अमेरिका, इसराइल और उनके हामी अरब हुक्मरानों के मंसूबों को नाकाम बना सकती हैं। उन्होंने कहा कि इस्लामी ममालिक से हमारा सिर्फ ये मुतालिबा है कि अगर वो मुसलमान हैं तो वो कम से कम इसराइल को सरकारी तौर पर तस्लीम न करें। मैंने जो आयत आपकी खिदमत में तिलावत की कि जिन लोगों ने अल्लाह को छोड़कर दूसरों को अपना औलिया बनाया उनकी मिसाल मकड़ी की सी है। जिन अफराद ने यहूद नसारा को अमेरिका और इसराइल को अपना दोस्त बनाया बिल्कुल उनकी मिसाल भी ऐसी ही है। और ये तो मालूम है कि मकड़ी बिलाखर अपने ही बुने हुए जाल में फंस कर मर जाती है। इंशाल्लाह वो दिन करीब है कि जो मकर फरेब की साजिशें आल सऊद ने और वहाबियत ने पूरी दुनिया में फैला रखी हैं इंशाल्लाह अपने ही इन साजिशों के दाम में आकर वो खुद नाबूद हो जाएगी इंशाल्लाह। परवरदिगार हमारी तात व इबादत को अपनी बारगाह में कबूल फरमा, हमारे मरहूमीन की मगफरत फरमा, तमाम मोमिन मोमिनात दुनिया में जहाँ कहीं भी आबाद हैं सबकी जान माल इज्जत व आबरू की हिफाजत फरमा, सबको सेहत व सलामती और तुल आमिर इनायत फरमा, सबकी परेशानियों को दूर फरमा, सबकी मुश्किलात को आसान फरमा, जो बीमार हैं उन्हें शिफाए कामिल व आजिल इनायत फरमा, जो मकरूज़ हैं उन्हें बारकत से निजात अता फरमा, जो बेरोज़गार हैं उनको रोज़गार के असबाब इनायत फरमा, तमाम मराजिन उज़ाम आयत कराम उलमाए आलाम और तमाम मोमिनीन मोमिनात की हिफाजत फरमा, मखसूसन रहबर मुअज़्ज़म और सईद बुजुर्गवार सईद हसन नसरुल्लाह और हिजबुल्लाह के मुजाहिदीन को परवरदिगार अपना खुसूसी तहफ़्फ़ुज़ इनायत फरमा। परवरदिगार तमाम मुसलमानान आलम को इत्तेहाद व इत्तेफाक़ की ताकत व क़ुव्वत इनायत फरमा, परचम इस्लाम को सरबुलंद व सरफराज फरमा, दुश्मनान इस्लाम जो हिदायत के काबिल नहीं उन्हें नेस्त नाबूद फरमा, मुंजी आलम बशरियत मौला इमाम ज़माने के ज़ुहूर में ताजील फरमा, दुश्मनान इस्लाम दुश्मनान मकतब तशय्यो इस्लाम के ख़िलाफ़ मकतब तशय्यो के ख़िलाफ़ जो साजिशें कर रहे हैं परवरदिगार उनके उन तमाम साजिशों को उन्हीं की तरफ वापस पलटा दे। बिस्मिल्लाहिर रहमानिर रहीम والعصر إن الإنسان لفي خسر إلا الذين آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين اللهم لك الحمد بديع السماوات والأرض ذا الجلال والإكرام رب الأرباب وإله كل مألوه وخالق كل مخلوق ووارث كل شيء ليس كمثله شيء وهو بكل شيء محيط. أنت الله لا إله إلا أنت الأحد المتوحد الفرد المتفرد. وأنت الله لا إله إلا أنت الكريم المتكرم العظيم. والصلاة والسلام على محمد النبي الرحمة سيد المرسلين وعلي بن أبي طالب سيد الوصيين وفاطمة الزهراء سيدة نساء العالمين وحسن المجتبى حجة الله على الخلق أجمعين والحسين شهيد المظلوم وارث أمير المؤمنين وعلي بن الحسين زين العابدين ومحمد بن علي باقر علم الأولين والآخرين وجعفر بن محمد الصادق الصديق والمقتدي بآبائه الصالحين وموسى بن جعفر الكاظم من أولاد النبيين وعلي بن موسى الرضا من عترة بررة المتقين ومحمد بن علي الجواد ولي المؤمنين وعلي بن محمد السراج المنير إمام الخاشعين والحسن بن علي سيد الأوسياء المنتجبين والخلف القائم المهدي المنتظر الحجة بعد آبائه على خلقك المودي النبيك ووارث علم الماضين من الوسيين الذي ببقائه بقيت الدنيا وبيمنه رزق الورى وبوجوده ثبتت الأرض والسماء وبه يملأ الله الأرض قسطا وعدلا كما مليت ظلما وجورا وعجل لنا اللهم ظهوره إنهم يرونه بعيدا ونراه قريبا برحمتك يا أرحم الراحمين. مؤمنين الكرام، کے مسائل ہیں ان میں سے ایک اور بیانیہ جو سید حسن نصر اللہ کی جانب سے آیا ہے، اسرائیل لبنان میں داخل ہونے کی جرات نہیں کر سکتا، اسرائیل کے ساتھ 33 روزہ جنگ کی سالگرہ کے موقع پر المیادین ٹی وی سے خصوصی گفتگو میں کہا کہ جب تک لبنان کی امت مسلمہ کے پاس مقاومت کا ہتھیار ہے، امریکہ اور اسرائیل لبنان میں داخل نہیں کر پائیں گے، اسرائیل جس جگہ سے بھی لبنان میں داخل ہونے کی کوشش کرے گا مقاومت اس کا سخت مقابلہ کرے گی۔ سعید نے کہا کہ امریکہ کئی بار ہمیں پیشنہاد کر چکا ہے کہ ہم فلسطین کی حمایت کرنا چھوڑ دیں اور اسرائیل کے خلاف اسلحہ نہ اٹھائیں تو حزب اللہ کو بین الاقوامی تنظیم ہونے کے عنوان سے رسمیت دے دے گا۔ حزب اللہ کے سربراہ نے کہا کہ ہم نے جب ایک راستہ کا انتخاب کر لیا ہے اور اس پر ہم متحد ہیں تو اب اس کے بارے میں گفتگو کرنا فضول ہے، ان کی ہمارے ساتھ مشکل یہ ہے کہ ہم نے مقاومت کا راستہ انتخاب کیا ہے جس پر ہم مضبوطی سے ڈٹے ہوئے ہیں، اگر ہم اپنے راستے سے ہٹ جائیں اور یہ اعلان کر دیں کہ اسرائیل کے خلاف اسلحہ نہیں اٹھائیں گے تو امریکہ ہمیں بڑے بڑے انعامات دے گا، لیکن ہم ایسا کر نہیں سکتے، یہ ہمارے اصولوں کے خلاف ہے۔ انہوں نے 33 روزہ جنگ کی طرف اشارہ کرتے ہوئے کہا کہ 33 روزہ جنگ میں جو بم میزائل جو ہم میزائل داغتے تھے وہ گنے چنے اور حساب و کتاب کے تھے، ہمارے پاس جنگی امکانات بہت کم تھے، लेकिन हमारे पास सिर्फ एक चीज थी, वो थी मुकावमत, वो थी इस्तेहकाम, वो थी डटे रहना। उन्होंने 33 रोजा जंग में हिजबुल्लाह की मुकावमत को अमेरिका और इसराइल के खिलाफ लड़ने वाले तमाम दाखिली और खारिजी ग्रुपों के लिए नमूने अमल करार दिया है। सईद ने इस इंटरव्यू में एतराफ किया कि गुज़श्ता हफ्ते जो बारूदी सुरंग सहयोनी फौजियों के रास्ते में फटी है, वो मुकावमत की जदीद बारूदी सुरंग है जो सहयोनी के शिकार के लिए तैयार की गई है। सईद ने 14 मार्च ग्रुप के मौकिफ पर तनकीद करते हुए कहा, इस ग्रुप का बुनियादी हदफ लुबनान की हिफाजत और दिफाई हिकमत अमली तैयार करना नहीं है, बल्कि इस्लामी मुकावमत को गैर मुसल्लह करना है। और कल अपनी शानदार फतह मनाएगी अलमनार टीवी ने ऐलान किया है कि कल 33 रोज़ा जंग में सहनी हुकूमत की शिकस्त और हिजबुल्लाह की कामयाबी की 7वीं सालगिरह मनाई जाएगी। कल का दिन था इसको, बल्कि आज के दिन के हवाले से इत्तलात आई हैं कि इस जंग का सालगिरह के हवाले से इत्तलात हैं। एक जो हफ्ते के वाक़यात हैं उनमें से अहम वाक़या कि हम इस वक्त 67वां योम आज़ादी, 67वां साल में हम दाखिल हो चुके हैं आज़ादी के, 66 साल आज़ादी के गुज़र चुके हैं। इस 66 साल में अगर थोड़ा सा पीछे की तरफ देखें, और कल का वाक़या भी आपने देखा कि इन 66 सालों में अगर हम देखें तो क्या हम वाकई आज़ाद हैं? अगर हम वाकई आज़ाद हैं तो फिर हमारी नमाज़ें, हमारी इबादत कि जिस मकसद के लिए ये मुल्क बना था, आज हमारी इबादत, हमारी नमाज़ें क्यों संगीनों के साए में अदा की जा रही है? हम क्यों, हमारी इबादत गाहें महफूज क्यों नहीं है? जिस मकसद के लिए मुल्क बना था, जिसकी बुनियाद में आज हम देखते हैं कि जिन्होंने उस ज़माने में कायद आज़म को काफर आज़म कहा था, आज वो मुहिब वतन बनकर, मुहिब वतन का लिबादा ओढ़कर मुल्क को टुकड़े टुकड़े करने में मसरूफ़ हैं। और जो हकीकी मुहिब वतन हैं, जिन्होंने कुर्बानी दी है, जिनका पैसा सर्फ हुआ है, आज उनको कत्ल किया जा रहा है। क्या हम वाकई आज़ाद हैं? अगर हम वाकई आज़ाद हैं तो क्यों IMF से कर्ज लेकर मुल्क को चलाया जा रहा है? हमारे पास क्या कमी है? आज़ादी के 66 साल गुजर चुके और हम अब भी अग्यार के कब्ज़े में हैं, अग्यार के तसल्लुत में हैं। क्या हम हकीकी आज़ादी हासिल नहीं कर सकते? अगर हकीकी आज़ादी हासिल करना है, हमारे पास इस्लामी जमहूरी ईरान की मिसाल मौजूद है। 33 साल से भी कम अरसा गुजरा है उनको आज़ाद हुए, लेकिन इस कम अरसे में आज पूरी दुनिया एक तरफ है और इस्लामी जमहूरी ईरान एक तरफ है। तमाम इक्तसादी पाबंदियों के बावजूद इस्लामी जमहूरी ईरान मुसलसल तरक्की कर रहा है, मुसलसल पेशरफ्त कर रहा है। ये इसलिए कि उन्होंने गैरों पर तकिया करना छोड़ दिया, उन्होंने गैरों पर इन्हिसार करना छोड़ दिया और कहा कि सुपर पावर सिर्फ और सिर्फ खुदावंद मुताल की ज़ात है। ला शर्किया और ला गर्बिया का नारा लगाया, सिर्फ खुदा की ज़ात पर तकिया और भरोसा किया, जिसके नतीजे में आज हकीकी आज़ादी उन्हें नसीब हुई। और पूरी दुनिया उनके आगे झुकी हुई है। अमेरिका जो पूरी दुनिया को चलाता है, आज अमेरिका इस्लामी जमहूरिया ईरान के सामने घुटने टेकने पर मजबूर है। क्यों ईरान को यह मकाम हासिल हुआ? आज इस्लामी जमहूरिया ईरान पूरी दुनिया के तमाम, न सिर्फ उम्मत मुस्लिमा के लिए बल्कि तमाम अक्वाम के लिए नमूने अमल है कि अगर आज़ादी चाहते हैं, अग्यार के तसल्लुत से आज़ाद होना चाहते हैं, सिर्फ और सिर्फ खुदा वहदहु ला शरीक पर एतिमाद करके उठ खड़े हों, खुदावंद मुताल उन्हें नुसरत इनायत करेगा। इसलिए कि खुदा का वादा है, इन तंसुरुल्लाह यंसुरकुम व युसब्बित अक़दामकुम, अगर तुम खुदा की राह में उठ खड़े होगे तो खुदा तुम्हारी नुसरत करेगा और तुम्हारे कदमों को इस्तेहकाम इनायत फरमाएगा। हकीकी आज़ादी ये है। हमारे पास, हमारे मुल्क में किस चीज़ की कमी है? कुदरती ज़खायर मौजूद हैं, मादनियात मौजूद हैं, उनसे इस्तेफादा करके मुल्क को बेहतरीन तरीके से चलाया जा सकता है। हम देखते हैं तो हमारा निज़ाम गैर इस्लामी है, गैर मुस्लिमों का बनाया हुआ कानून है। 66 साल गुजरने के बावजूद भी हम अपनी दस्तूर, अपना आईन इस्लामी नहीं बना सके, कानून इस्लामी नहीं बना सकते। ये कैसे आज़ादी है? ये किस तरह की आज़ादी है? अगर हकीकी आज़ादी हासिल करना है तो खुदा वहदहु ला शरीक पर एतिमाद करके, सिर्फ खुदा की ज़ात पर तकिए और भरोसा करके, अग्यार के तसल्लुत से अपने आप को आज़ाद करके, कुदरती ज़खायर से इस्तेफादा करके अपने मुल्क को हकीकी आज़ादी दिला सकते हैं। और कल के वाक़े में आपने देखा कि हम किस कदर महफूज हैं। दारुल हुकूमत, दारुल खिलाफा इस्लामाबाद और इस्लामाबाद के अहम तरीन मंतका, जो रेड जोन जिसे कहा जाता है, ब्लू एरिया, एक शख्स, सिर्फ एक शख्स 5 घंटे तक मुसल्ला होकर तमाम सिक्योरिटी फोर्सेस को ललकार रहा है और उसे एक शख्स को कंट्रोल करने वाले ये जो 250 अफराद को, 150 अफराद ने जेल तोड़कर रिहाई दिलाई, वो 250 अफराद कहाँ चले गए? क्यों इस्लामाबाद के एयरपोर्ट को बंद कर दिया गया दूसरों के लिए? आज ये अखबारात या खबरें छुप नहीं सकती। आज उनकी लाशें पहुंच रही हैं यहां पर, जिन्हें शाम भेजा गया था। और इंशाअल्लाह इसी तरह से जहां जहां से भी शाम गए हैं उनके जनाजे वहां वापस पहुंचने शुरू हो जाएंगे। आपने देखा कि हम किस कदर इस इस्लामी मुल्क में हम महफूज हैं। जब हमारा दारुल खिलाफा अहम तरीन मंतका, ऐवान सदर, पार्लियामेंट और नहीं मालूम क्या क्या है, वो महफूज नहीं है तो दूसरे इलाके कहाँ महफूज होंगे? लिहाजा ज़रूरत इस अम्र की है कि हम आपस के तमाम इख्तलाफात को भुलाकर मुत्तहिद हों, अपना दिफाई निज़ाम हम खुद मुरत्तब करें, दूसरों पर तकिया करना छोड़ दें, हम खुद मुत्तहिद हों और सिर्फ और सिर्फ खुदावंद मुताल की ज़ात पर भरोसा और तकिया करें। खुदावंद मुताल भी बरकत इनायत करेगा हमारे इत्तेहाद पर और खुदावंद मुताल हमें इन तमाम दुश्मनों के मुकाबले में नुसरत इनायत करेगा इंशाअल्लाह। और ये जो कुछ भी गठजोड़ है, जो कुछ भी हो रहा है, आप देखिए बहरीन में, शाम में, इराक में, दुनिया का कौन सा ऐसा खित्ता है जो महफूज है? सिर्फ पाकिस्तान के शिया गैर महफूज नहीं है बल्कि पूरी दुनिया में मकतब अहले बैत के पैरोकार, अहले बैत के चाहने वाले गैर महफूज हैं। आपने ब्राज़ील के हालात मुलाहिज़ा फरमाए, वहाँ पर भी मकतब अहले बैत के पैरोकारों को निशाना बनाया गया। इराक़ में, बहरीन में, शाम में, पूरे दुनिया में मकतब अहले बैत के मानने वाले गैर महफूज हैं। लेकिन जुल्म जब हद से बढ़ जाता है तो उसके नाबूदी के रास्ते खुलने शुरू हो जाते हैं। जुल्म जब अपने आखिरी हद पर पहुंचता है तो वहीं से नाबूदी का सिलसिला शुरू हो जाता है। इंशाअल्लाह वो दिन बहुत करीब है, वो दिन जल्द आने वाला है कि जब तमाम जालिम एक एक करके वासिले जहन्नम होंगे और सिर्फ इस्लाम का नाम रहेगा और बाकी तमाम अदियान मिट जाएंगे, सिर्फ और सिर्फ अदल की हुक्मरानी होगी और तमाम जालिम वासिले जहन्नम हो जाएंगे इंशाअल्लाह। जिन मोमिनों मोमिनात ने दरख्वास्त की है, दुआ की, उन सब की दुआओं की कबूलियत के लिए, आप सब की हाजात और दुआओं की कबूलियत के लिए और मखसूसन सैयद बुजुर्गवार सैयद हसन नसरुल्लाह रहबर मुअज़्ज़म हिजबुल्लाह के मुजाहिदीन और शाम में जो जो मुजाहिदीन यजीदियों के मुकाबले में जंग लड़ रहे हैं, उन सब की फतह नुसरत के लिए, उनके खुसूसी तहफ़्फ़ुज़ के लिए और मखसूसन बराए ज़ुहूर फ़र्ज़ंद ज़हरा मौला इमाम ज़माना बुलंद आवाज़ से दुरूद पढ़िए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। قل هو الله أحد الله الصمد لم يلد ولم يولد ولم يكن له كفوا أحد والسلام عليكم ورحمة الله وبركاته.